नेपाल दर्पणमा साथी दीपा तिमल सिन्हासँगै रुबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
विभिन्न शक्तिपीठमा दुर्गा भवानीको पूजा अर्चना गर्दै महाअष्टमी मनाइँदै हुम्लाका बासिन्दा दशैंका लागि दोब्बर तेब्बर बढ़ी मूल्य तिरेर चामल किन्न बाध्य।
प्रधानमन्त्री देउवा स्वदेश फर्किँदै अहिले केही बेरमा विमानस्थल ओर्लने।
वरिष्ठ संचारकर्मी वासुदेव मुनालको निधन, पशुपति आर्यघाटमा अन्त्येष्टि।
24 घण्टा बिजुली आपूर्ति नगर्न भारतको तेलंगाना राज्यका किसानको माग, नियमित विद्युत आपूर्तिले पानीको मुहान सुकाएको गुनासो।
र 18 वर्ष मुनिको साफ च्याम्पियनशीप फुटबलको उपाधि जितेको नेपाली टीम स्वदेश फर्कियो, दशैंको मुखमा सफलता पाएकोमा खेलाड़ी दंग।
एकदम धेरै खुसी लागिरहेको छ। दशैंको सबैभन्दा ठूलो गिफ्ट चाहिँ हामी नेपाली जनतालाई र फुटबल फ्यानहरूलाई चाहिँ दिन सक्यौँ।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ISO 9001:2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनका लागि सीमित सीट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन।
फोन 056-527-982,
मोबाइल 98-550-63-794, 98-550-50-860।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। आज बड़ा दशैंको 8 दिन अर्थात महाअष्टमी, दशैं घर र कोत तथा विभिन्न शक्तिपीठमा बलिसहित पूजा तथा दुर्गा सप्तशती पाठ गरी मनाइएको छ। आज विशेष गरी शक्ति स्वरूपा महाकालीको पूजा गरी रातमा कालरात्री गर्ने प्रचलन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। आज दशैं घर तथा जमरा कोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्य सहित 9 थुप्रा राखी दुर्गा पूजा गर्नुका साथै हात हतियार र गाड़ीलाई पनि सफा गरी पूजा गरिएको छ। हनुमान ढोकाको दशैं घरमा आज मध्यरातमा शक्ति रूपिणी दुर्गा भवानीको पूजा अर्चना र हर्ष बढ़ाईका साथै 54 राँगा र 54 बोकाको बलि दिई कालरात्री मनाउने चलन छ। यसैबीच बैतडी देही माण्डौको निङ्ला सैनी भगवती मन्दिरमा बलि दिने क्रममा भागदौड मचिँदा 7 जना घाइते भएका छन्। मन्दिरमा राँगो बलि दिने क्रममा 81 भागेर आएको राँगाले हान्दा 7 जना घाइते भएका हुन्। घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हेरम शर्माले जानकारी दिनुभयो।
थारू समुदायले नयाँ चामलको परिकार ढिक्री पकाएर आफ्ना देवतालाई सम्झिँदै महाअष्टमी पर्व मनाएका छन्। थारू समुदायले नयाँ धानको चामलबाट बनाइएको थारू परिकार ढिक्री बनाएर आफ्ना कुलदेवतालाई पूजा गर्ने अनि खानपिन गर्दै अष्टमी मनाएका हुन्। दशैंमा थारू समुदायका युवाहरू रातभर मादल बजाउँदै हुरदङ्गवा नाचगान गर्ने चलन भए पनि यस वर्ष यसको चहल पहल कम भएको छ। पश्चिम नेपालमा बसोबास गर्ने थारू समुदायले दशैंको टीकाको अघिल्लो दिन अर्थात भोलि आफ्ना पुर्खाको सम्झनामा नाचगान गरी नजिकैको नदी वा खोलामा पिण्ड दिने चलन छ। यसैबीच बड़ा दशैंका बेला हुम्लामा चामलको अभाव भएपछि उपभोक्ता महँगोमा चामल किन्न बाध्य भएका छन्। दशैं मनाउन उनीहरूले दोब्बर तेब्बर बढ़ी मूल्यमा चामल र च्याङ्रा खरिद गरेको बताएका छन्। नेपाल खाद्य संस्थान सिमीकोटबाट चामल नपाएपछि त्यहाँका उपभोक्ता बजारबाट 4,500 रूपियाँमा 25 किलो चामल किन्न बाध्य भएका छन्। त्यसै गरी सिमीकोट हिल्सा नाका र डोजम खोलाबाट 10,000 रूपियाँदेखि 22,000 रूपियाँसम्म किनेर भए पनि दशैं मनाउन उनीहरूले च्याङ्रा खरिद गरेको बताएका छन्। यातायातको सञ्जाल प्रभावकारी नहुँदा हुम्लामा चामल पुर्याउन नसकेको सरकारले जनाएको छ। दशैंमा खाद्य संस्थानले हेलिकप्टरबाट चामल ढुवानी गर्ने बताए पनि लागत खर्च बढ़ने भन्दै संस्थानले चामल नओसार्दा हुम्लामा चामलको अभाव भएको हो।
दशैंका लागि आज झण्डै 80,000 यात्रु काठमाडौँबाट बाहिरिएका छन्। अहिलेसम्म झण्डै 23 लाख यात्रुले काठमाडौँ छोडेका छन्। हिजो फूलपातीका दिन धेरैजसो यात्रु गाउँ घरतर्फ हिँडेका थिए। हिजो टिकट नपाएका यात्रु आज अष्टमीका दिन घर गाउँ गएका छन्। पर्सीको विजया दशमी मान्न कोही भोलि पनि जाँदैछन्। प्रहरीले गाडीमा केही समस्या भए 100 वा 103 तुरन्त खबर गर्न पनि आग्रह गरेको छ। दशैंका लागि धेरै मानिस घर गएपछि काठमाडौँमा चहल पहल विस्तारै घट्न थालेको छ।
प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोध्या प्रसाद यादवले निर्वाचन आचार संहिता नमानेको बारे प्रधानमन्त्री मन्त्रीसहित सबै शीर्ष नेताहरूसँग छलफल गर्ने बताउनु भएको छ। रिपोर्टर्स क्लबले काठमाडौँमा आज गरेको कार्यक्रममा प्रमुख आयुक्त यादवले निर्वाचन आचार संहिता सबैले पालना गर्नुपर्ने भए पनि सरकारबाटै आचार संहिता उल्लंघन भएको बताउनुभयो। यादवले आचार संहिता विपरीत मन्त्री परिषद विस्तार गरेको प्रति पनि आपत्ति जनाउनु भएको छ। तर चुनाव नबिथोल्न भने उहाँले सबैसँग आग्रह गर्नुभयो। आगामी मंगिर 10 र 21 गते हुने प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि चाहिने आवश्यक कानून तथा ऐनहरू आयोगले पाइसकेको जानकारी दिँदै उहाँले राष्ट्रिय सभाको चुनावका लागि चाहिने कानून पनि समयमै आउने विश्वास व्यक्त गर्नुभएको छ।
वरिष्ठ शर्मा संचारकर्मी एवं कलाकार वासुदेव मुनालको निधन भएको छ। भक्तपुरको क्यान्सर अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराइरहेका मुनालको आज निधन भएको हो। विराटनगरमा विक्रम सम्बत 2006 सालमा जन्मिएका मुनालले झण्डै 4 दशक रेडियो नेपालमा बाल कार्यक्रम हातेमालो सञ्चालन गर्नुभयो। 11 वर्ष अघि ब्रेन ह्यामरेज भए यता उहाँ अस्वस्थ रहँदै आउनु भएको थियो। मुनालका पानी खाने न्यूले तिम्रो घरमा आउँला, लालुपाते फुलेर लाल भयो, बाँसुरीको धुनमा मादलुको तालमा झमझम स्टकोट लगायत गीत लोकप्रिय छन्। मुनालको अहिले पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
सरकारले गैर सरकारी संस्थालाई व्यवस्थित र पारदर्शी बनाउन नयाँ ऐन ल्याउने तयारी गरेको छ। गैर सरकारी संस्था एनजीओ र अन्तर्राष्ट्रिय गैर सरकारी संस्था आईएनजीओलाई सरकारवाला संघ संस्थाको सल्लाह र सुझावको आधारमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले मस्यौदा तयार गरी सुझावका लागि अर्थ मन्त्रालयमा पठाएको मन्त्रालयका प्रवक्ता तोयम रायले जानकारी दिनुभयो। मन्त्रालयका अनुसार नयाँ ऐनमा गैर सरकारी संस्था एनजीओ र आईएनजीओले आफ्नो आर्थिक स्रोत पारदर्शी राख्नुपर्ने, समुदायको प्रत्यक्ष हित हुने गरी काम गर्नुपर्ने, गलत गर्ने संस्थालाई जरिवाना र संस्था खारेज गर्ने विषयमा केन्द्रित छ। अहिले परिषदमा 46,200 गैर सरकारी संस्था आबद्ध छन्। तीमध्ये 10,000 मात्र सक्रिय छन्।
काठमाडौँकी कुमारी आज फेरिएकी छिन्। अहिलेकी कुमारी मतिना साक्यको उमेर 12 वर्ष पुगेकाले मतिनाको ठाउँमा ओम्बहालकी 3 वर्षकी तृष्णा साक्यलाई नयाँ कुमारी छनौट गरिएको हो। महाअष्टमीको दिन पारेर आज तृष्णालाई कुमारी देवीका रूपमा प्रतिस्थापन गरिएको गुठी संस्थानले जनाएको छ। 3 वर्षको उमेरमा कुमारी भएकी मतिनालाई राजकीय सम्मानका साथ कुमारी घरबाट विदाई गरिएको छ। कुमारीलाई जीवित देवीका रूपमा पूज्ने गरिन्छ।
विराटनगर नाका भएर भारतसँग कृषि जन्य वस्तुको आयात निर्यातमा 11 अर्ब भन्दा बढ़ीको व्यापार घाटा देखिएको छ। यो नाका भएर गएको आर्थिक वर्षमा भारतबाट विभिन्न प्रकारका खाद्य सामग्री, फलफूल र कृषि जन्य वस्तु 14,56,52,80,000 रूपियाँ भित्रिएको छ। यस्तै भारततर्फ 3,26,12,24,000 रूपियाँको कृषि जन्य वस्तु निर्यात गरिएको प्लान्ट क्वारेन्टाइन कार्यालय विराटनगरले जनाएको छ। भारतबाट आयात हुने कृषि जन्य वस्तुमा 8,48,92,82,000 मूल्यको चामल, गहुँ, दाल, मकै, धान, कोदो र जौ समेत गरी 3,01,733 मेट्रिक टन खाद्यान्न आयात भएको हो। यस्तै 3,57,65,45,000 विभिन्न प्रकारका तरकारी, आलु, तेलहन पदार्थ लगायतका खाद्य सामग्री भित्रिएको छ। यो मध्ये सबैभन्दा बढ़ी 1,10,10,77,000 मूल्यको 37,968 मेट्रिक टन प्याज भित्रिएको छ। विराटनगर नाका भएर 3 अर्ब भन्दा बढ़ी मूल्यको कृषिजन्य तथा जड़ीबुटी भारततर्फ निर्यात भएको छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च भर्छ कमाई कति हुन्छ ओभर टाइम बिदानी अरू के दिन्छ काम के हो बसै कहाँ हो के हुन् सुविधा सबै कुरा प्रष्ट हुनु नराखी दुविधा विदेश जाँदा बुझेर जानु धोका ठक्कर कसैले नखानु धोका ठक्कर कसैले नखानु
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ गर्नुपर्ने काम कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला यसमा अरूको भर पर्नु हुन्न नत्र विदेशमा दुःख पाइन्छ
विगत 19 वर्षदेखि चीनका उच्च स्तरीय विश्वविद्यालयहरूमा एमबीबीएस अध्ययनका लागि परामर्श गर्दै आएकोमा आगामी अक्टोबर सेसनमा एमबीबीएस पढ्नका लागि ग्वाङझो मेडिकल युनिभर्सिटी र कुनमिङ मेडिकल युनिभर्सिटीमा सीमित सिटका लागि भर्ना लिइरहेको हुँदा इच्छुक विद्यार्थीहरूले सम्पर्क राख्नुहोला
विशेषताहरू
विश्व स्तरका सरकारी विश्वविद्यालयहरू
अङ्ग्रेजी माध्यममा पढाइ हुने
एमडी एमएस का लागि सोही विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिको अवसर
उत्पादक डाक्टरहरू नेपालका प्रमुख अस्पतालहरू सहित यूएसए र युकेमा पनि कार्यरत
चीनका सस्ता भन्दा पनि स्तरीय मेडिकल युनिभर्सिटीमा भर्ना भए आफ्नो भविष्य उज्जवल बनाउनुहोस्
थप जानकारीका लागि एजुकेशन नेटवर्क प्रणाली ज्ञानेश्वर काठमाडौँ
फोन 01-44-15-234 98-5-11-49-240
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ यतिन्जेल हामीले विभिन्न शक्तिपीठमा दुर्गा भवानीको पूजा अर्चना गर्दै महाअष्टमी मनाइँदै बैतडीमा बलि दिने क्रममा भागदौड मचिँदा 7 घाइते लगायतका खबर प्रस्तुत गर्यौं
अब बाँकी खबर प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको 72 महासभामा भाग लिएर स्वदेश फर्कनु भएको छ उहाँ केही बेर अघि त्रिभुवन विमानस्थलमा ओर्लनु भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो उहाँ असोज 3 गते महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क जानुभएको थियो प्रधानमन्त्री देउवाले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुका साथै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता पनि गर्नुभएको थियो न्यूयोर्कमा रहँदा उहाँले सार्क क्षेत्रका केही राष्ट्र प्रमुखसँग पनि भेटवार्ता गर्नुभएको थियो नेपाल फर्कने क्रममा प्रधानमन्त्री देउवाले ओमानको समेत भ्रमण गर्नुभएको थियो
विदेशमा रहेका परिवारका सदस्य घर फर्किँदा खुशी नहुने कोहोला झन् यस्तो चाडपर्वको बेलामा परिवारका सबै सदस्य जम्मा हुँदा मनै रमाइलो हुन्छ तर वैदेशिक रोजगारीले परिवारमा खुशी मात्र ल्याउँदैन कसै कसैलाई त कहिल्यै नभोगेको दुःख र पीर समेत निम्त्याउने गरेको छ सञ्जिता देवकोटाको रिपोर्ट
जे सोचबी सब में हम टैलेंट छे हरेक चीज में हिंदी बजते ओहो में हम जाने छे मैथिली बाजते ओहो हम जाने छे इंग्लिश बाजते तो ओहो जाने छे पढ़े में जते तो ओहो
सब तरीका मनोज मंडल स्वास्थ्य परीक्षण अयोग्य भएपछि मलेसिया पुगेको 22 दिनमै वहां नेपाल फर्किनु भयो मनोजको स्वास्थ्य रिपोर्टमा रगतमा खराबी लेखिएको छ नेपाल फर्केपछि पनि मनोजको स्वास्थ्य ठीक भएन झण्डै 3 वर्ष अघि नेपाल फर्केका मनोजलाई अहिले भेट्दा पनि सन्चो भइसकेको जस्तो लाग्दैन कमाउन विदेश गएको देशबाट मानसिक समस्या लिएर फर्किएपछि बा आमालाई ऋणको पिरलो त छँदैछ छोरालाई सम्हाल्न समेत गाह्रो भएको छ मनोजकी आमा दुखनी देवी यादव
70,000
साउ ब्याज तिर्नुपर्छ त्यसपछि मात्रै साहुले जग्गा फिर्ता गर्छु भनेको छ म गरीब मान्छे जग्गा फिर्ता गर्नु कि छोरालाई उपचार गर्नु
हिजो आज विदेशबाट फर्केका विदेशमै भएका वा उनीहरूका परिवारलाई मनोजको जस्तै समस्या पर्ने क्रम बढ्दो छ जसलाई मानसिक रोग अर्थात डिप्रेसन भनिन्छ डिप्रेसन विदेशमा हुने र उनीहरूका परिवारलाई मात्र नभई अरूलाई समेत हुन्छ भन्नुहुन्छ मनोविद करूणा कुवर
डिप्रेसन भनेको चाहिँ कुनै पनि उमेरको समूहलाई चाहिँ हुन सक्छ भन्ने कुरा पनि जानकारी राख्नु जरुरी छ हामीले हेर्दाखेरि डिप्रेसन भनेको चाहिँ वयस्कमा होइन अलिकति उमेर पुगिसकेकोमा मात्र हुन्छ भन्ने कुराहरूको बुझाइ हुन सक्छ डिप्रेसन एकदमै सानो साना बालबालिकामा पनि सुरु हुन सक्छ भर्खरै जन्मेको बालक बाल बालिकादेखि लिएर पाएको उमेरको व्यक्तिहरूमा पनि डिप्रेसन चाहिँ हुन सक्छ।
डिप्रेसन सबैलाई हुने भए पनि हिजो आज वैदेशिक रोजगारीका कारण पारिवारिक विखण्डन हुने, परिवारमा झैझगडा हुने जस्ता कुरा बढ़िरहेको छ, जसका कारण परदेशमा हुने र परिवार दुवैलाई चिन्ता बढ़ी हुन्छ। कतिलाई त आफूलाई डिप्रेसन भयो भन्ने थाहा पनि हुँदैन। समयमै समस्या थाहा नपाउँदा बिरामीले आत्महत्यासम्म गरेका घटना पनि धेरै छन्। यसबाट कसरी बच्न सकिन्छ त? फेरि मनोविद करुणा कुवर।
र यो चाहिँ समयमै सचेत भयो भने होइन, र अनि परिवारका सदस्यहरूले पनि आत्महत्या भनेको के हो, कसरी थाहा पहिचान गर्ने भन्ने कुराहरू जानकारी लिएमा चाहिँ रोकथाम गर्न चाहिँ समयमै सकिन्छ।
विदेश गएर आएका, विदेशमै भएका वा उनीहरूका परिवार धेरैले सामाजिक समस्यासँगै मानसिक समस्या पनि भोगिरहेका छन्। मानसिक समस्या भोगिरहेकालाई आफू समस्यामा छु भन्ने पनि थाहा हुँदैन। वैदेशिक रोजगारीले मानसिक समस्या पनि बढ़िरहेको तर्फ सम्बन्धित पक्ष बेलैमा चनाको हुन आवश्यक छ।
मेरो पनि भन्नु छ।
कलाकार तथा रेडियो नेपालका बाल कार्यक्रम प्रस्तुता वासुदेव मुनालको निधन भएको खबर उज्यालोमा सुनेर धेरैजनाले उहाँलाई श्रद्धाञ्जलि दिनुभएको छ। फेसबुकमा जिना ओनेम लेख्नुहुन्छ, तपाईँ हामीमाझ नरहे पनि तपाईँको जीवन्त आवाज र योगदान हामीमाझ सदैव रहिरहनेछ।
दशैं बोनस नपाएको भन्दै इलाममा हिमाल दोलखा हाइड्रो पावरका कर्मचारीले काम छाडेपछि विद्युत उत्पादन ठप्प भएको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा रामसागर रौनियार लेख्नुहुन्छ, यस्तो चाडबाडको बेला बोनस चाहियो भनेर काम नगर्ने कर्मचारीलाई कारवाही गर सरकार।
समसामयिक विषयमा फेसबुकमा नरेन्द्र चुदाले लेख्नुहुन्छ, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कर्णालीवासीले स्याउको मालाले स्वागत गरेको देख्दा खुशी लाग्यो। जसरी कर्णालीका नागरिकले मिठो स्याउको मालाले प्रचण्डलाई स्वागत गरे, त्यसरी नै प्रचण्डले पनि कर्णालीवासीलाई विकासको मिठो फल चखाउन सके, गणतन्त्रले सार्थकता पाउने थियो।
अनि हाम्रो आइबीआरमा अछामबाट खगेन्द्र तिमिल सिन्हाले दशैंको शुभकामना रेकर्ड गराउनु भएको छ।
टीका होस्, निधारमा जमरा होस्, शिरमा सुख होस्, जीवनमा खुशी होस्, शरीरमा पूरा हुन् सपना, यही छ मेरो शुभकामना, लक्ष्मीले बास गरून् तिम्रो बोलीको तीरमा।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईं पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01-5000-192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईंका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू विष्णु विश्वकर्मा र ऋग्वेद शर्मा। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42-38-545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, VTS प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org। अन्य शाखाहरू विश्वज्योतिमल जमल, चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज।
सुन्दर नगरकोटमा अवस्थित होटल म्यारीगोल्डमा बिहानको सूर्योदय, मनोरम हिम श्रृङ्खला, जंगल वाक, नेपालीपन झल्किने संस्कृति, प्राकृतिक सुन्दरता र साँझको सूर्यास्त हेर्दै टिपिकल नेपाली खाना साथै विदेशी परिकारको स्वादमा रमाउनुहोस् आफू र आफन्तहरूसँग।
यति मात्र होइन, अफिसको कन्फरेन्स, ट्रेनिङ, सेमिनारको लागि हल र उपयुक्त वातावरण।
होटल मैरीगोल्ड नगरकोट भक्तपुर फोन नंबर 6680029 9841043468 वेबसाइट www.hotelmarigold.com.np
होटल मैरीगोल्ड अ प्लेस टू कॉल हेवन।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। कञ्चनपुरमा खाना पकाउने एलपीजी ग्यासको अभाव भएको छ। खाना पकाउने ग्यासको अभाव भएपछि दशैंका बेला उपभोक्ता मर्खामा परेका छन्। जिल्लाको झलारी बजारका ग्यास व्यवसायी कम्पनीबाटै थोरै ग्यासका सिलिण्डर आएकाले उपभोक्तालाई समस्या भएको बताउँछन्। ग्यास व्यवसायीका अनुसार भारतको उत्तर प्रदेशमा रहेको बरौनी डिपोबाट एक ट्याङ्कर ग्यास बुलेट मात्रै भित्रिएको छ, जसबाट 1200 सिलिण्डर मात्र भर्न पुग्छ। यति सिलिण्डरले माग धान नसक्ने व्यवसायीले बताएका छन्। बरौनी रिफाइनरी सेन्टरमा सरसफाई भइरहेकाले दुई हप्तासम्म ग्यास पाउन मुस्किल हुने उनीहरूले बताएका छन्।
खुटाङको हलेसी तुवाचुङ 11 विद्युत सर्ट भई आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ। ईश्वर खड्काको घरमा विद्युत सर्ट भई आगलागी हुँदा 4 लाख रूपियाँ नगद सुनचाँदी लगायत गरी 13,80,000 रूपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। घरमा लागेको आगो निभाउने क्रममा स्थानीय दलबहादुर खड्का र गणेश खड्का घाइते भएका छन्। घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ।
मकवानपुरका खोलामा अबदेखि वातावरणीय परीक्षा मूल्याङ्कन आईई गरेको क्षेत्रबाट मात्रै ढुङ्गा गिट्टी र बालुवा संकलन गर्न पाइने भएको छ। जिल्ला अनुगमन समिति मकवानपुरको बैठकले हाती औजारबाट संकलन गर्ने ट्याक्टरलाई मात्र खोलाबाट गिट्टी बालुवा संकलन गर्न दिने निर्णय गरेको हो। अनुगमन समितिको बैठकले हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र मापदण्ड विपरीत सञ्चालन गरिएका क्रसर उद्योग बन्द गर्ने विषयमा उपमहानगरपालिका र प्रहरी प्रशासन बीच भएको सहमति अनुसार गिट्टी र बालुवा संकलन गर्न नयाँ नियम बनाएको हो। ती उद्योगले कुनै सरकारी दस्तुर नतिरी अवैध रूपमा नदी तथा खोलाबाट गिट्टी र बालुवा निकाल्न थालेपछि नियमन शुरू गरिएको हो। नदीजन्य पदार्थको कालोबजारी नियन्त्रण गर्न अधिकतम बिक्री मूल्य तोक्न गृह मन्त्रालयले निर्देशन दिएपछि दशैंपछि अब मूल्य तोक्ने तयारी भएको पनि समितिले जनाएको छ।
इलाममा दशैं पेस्की नपाएपछि हिमाल दोलखा हाइड्रो पावर कम्पनी लिमिटेडका कर्मचारीले आजदेखि काम गर्न छाडेका छन्। कर्मचारीले काम गर्न छाडेपछि विद्युत उत्पादन ठप्प भएको छ। जिल्लाको इलाम नगरपालिका 10 रहेको हाइड्रो पावर उत्पादन गृहका कर्मचारीलाई दशैं पेस्की करार सेवा नदिएको तथा न्यून पारिश्रमिक दिएको लगायतका कारण देखाउँदै कर्मचारीले काम गर्न छाडेको हाइड्रो पावरका कर्मचारी भेषराज नेपालले बताउनुभयो। यो हाइड्रो पावरमा 4.2 मेगावाट विद्युत उत्पादन हुँदै आएको छ।
चिया टिप्ने कामदार नहुँदा 13 थुममा 1400 रोपनी जमीनको चिया बगान झाडीमा परिणत भएको छ। बगानबाट चियाको हरियो पत्ती नै नटिपेका कारण 1400 रोपनी जमीनको बगान झाडीले ढाकेको चिया तथा कफी विकास बोर्ड सोलमाले जनाएको छ। चिया खेतीमा सम्भावना भए पनि कामदार अभावका कारण किसानले आमदानी लिन सकेका छैनन्। चियाको मुना टिप्ने कामदार नपाउँदा किसानले लाखौं रूपियाँ गुमाउनु परेको जिल्ला चिया सहकारी संघ 13 अध्यक्ष शंकर खनालले जानकारी दिनुभयो।
2072 साल वैशाख 12 भूकम्पको केन्द्रबिन्दु गोर्खाको बारपाकमा बनाउने भनिएको भूकम्प स्मृति पार्कको निर्माणमा अन्यल देखिएको छ। भूकम्प स्मृति स्तम्भसँगै 232 रोपनी क्षेत्रफलमा पार्क बनाउने सरकारको योजना भए पनि पार्क निर्माण स्थलमा केही परिवार सरकारले स्थानान्तरण गर्न खोजेको ठाउँमा सर्न नमानेपछि पार्क निर्माणको प्रारम्भिक काम नै अन्यलमा परेको हो। सरकारले पार्कभित्र पर्ने 40 घरलाई बारपाकै सरकारी जग्गामा स्थानान्तरण गर्ने तयारी गरे पनि 8 परिवारले मानेका छैनन्। उनीहरूले पार्क निर्माण स्थलमै घर बनाउन थालेका सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले बताउनुभयो।
अब विदेशको खबर। भारतको तेलंगाना राज्यका किसानले 24 घण्टा भइरहेको बिजुली आपूर्तिको विरोध गरेका छन्। किसानले 24 घण्टा बिजुली नदिन अधिकारीहरूसँग माग पनि गरेका छन्। नियमित विद्युत आपूर्ति हुँदा जमीन मुनिको पानी धेरै तानिने र त्यसले गर्दा इनार तथा अरू पानीको स्रोत सुक्ने भन्दै विद्युत आपूर्ति अनियमित गर्न उनीहरूले माग गरेका हुन्। गएको जुलाईमा सरकारले तेलंगानाका 3 जिल्लामा 24 घण्टा बिजुली दिने घोषणा गर्दै बिजुली आपूर्ति नियमित गर्दै आएको थियो, तर किसानले भने दिनको 9 घण्टा मात्र विद्युत आपूर्ति गर्न माग गरेका छन्। त्यहाँका किसानले आफूहरू पूर्णतया जमीन मुनिको पानीमा निर्भर रहेको र 24 घण्टा बिजुली आउँदा भविष्यका लागि खतरा हुने बताएका भारतीय संचार माध्यमले जनाएका छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। 18 वर्ष मुनिको साफ च्याम्पियनशीप फुटबलको उपाधि जितेको नेपाली टीम आज स्वदेश फर्किएको छ। टोलीलाई स्वागत गर्न अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ, सीईओ इन्द्रमान तुलाधर लगायत त्रिभुवन विमानस्थल पुगेका थिए। विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपाली टोलीका कप्तान अर्पण कार्कीले दशैंको मुखमा भारतलाई हराएर नेपालीलाई फुटबल उपाधिको उपहार दिन पाउँदा खुशी लागेको बताए। प्राविधिक त्रुटिका कारण भूटानसँगको खेल हारे पनि त्यसपछि भने नेपाल आत्मविश्वास बलियो बनाएर खेलेकोले उपाधि जितेको कप्तान अर्पणले बताए। भारतसँग जुन खेल खेल्नु परे पनि त्यो नेपालका लागि प्रतिष्ठाको विषय हुन्छ, त्यसमाथि भारतलाई हराएर फुटबलको उपाधि ल्याउँदा त नेपालीहरू यसै फुरूङ्ग हुन्छन्। 18 वर्ष मुनिको साफ च्याम्पियनशीप फुटबलमा हिजो भारतलाई हराएर आज नेपाल फर्कँदा पनि नेपाली टोली खुशीले गदगद थिए। दशैंको मुखमा भारतलाई हराएर नेपालीलाई ट्रफी उपाधि ल्याइदिन सफल भएको भन्दै खेलाड़ीले विमानस्थलमा खूब रमाइलो गरे। अर्जुन पोखरेलको रिपोर्ट।
हिजो भारतलाई 2-0 हराएर आज नेपाल फर्किएका 18 वर्ष मुनिका तन्नेरी खेलाड़ीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खूब रमाइलो गरे। दक्षिण एसियामै कमजोर मानिएको भूटानसँग नेपालले पहिलो खेल गुमाउँदा धेरैले सोचेका थिए अब नेपाली फुटबल उठ्नै नसक्ने गरी थचारिएछ। तर भूटानसँगको हारपछि भने नेपाली टोली बडो आत्मविश्वासका साथ मैदान उत्रियो। दोस्रो खेलमा मालदिवसलाई 2-0 र तेस्रो खेलमा बंगलादेशलाई 2-1 हराएर नेपाल पनि उपाधिको दावेदार बन्यो। तर नेपाल, भारत, बंगलादेश र भूटान सबैको समान 6 अङ्क भएकोले चारवटै देशको उपाधि जित्ने सम्भावना थियो। नेपालले अन्तिम खेलमा भारतलाई हराउँदा पनि अरूको नतिजामा भर पर्नुपर्ने थियो। तर अन्तिम खेलमा नेपालले खोजे जस्तै बंगलादेशले भूटानलाई हरायो अनि नेपालले भारतलाई हरायो अनि च्याम्पियन बन्यो। दशैंको मुखमा नेपालीलाई 18 वर्ष मुनिको साफ च्याम्पियनशीपको ट्रफी उपहार दिन पाउँदा गदगद देखिन्थे 18 वर्ष मुनिको नेपाली टोलीका कप्तान अर्पण कार्की।
अब त्यही इन्डियालाई चाहिँ हामीले फेरि जित्दा चाहिँ हामीलाई एकदम धेरै खुसी लागिरहेको छ, एकदम स्पेसल भएको छ। अब यो चाहिँ दशैंको सबैभन्दा ठुलो गिफ्ट चाहिँ हामीले नेपाली जनतालाई र फुटबल फ्यानहरूलाई चाहिँ दिन सक्यौँ, त्यहीमा हामी धेरै खुसी छौँ होइन।
कृत्रिम घाँसे मैदानको अभ्यास, खेलाड़ीलाई पर्याप्त पोषणको अभाव अनि छोटो प्रशिक्षण लिएर थिम्पू पुगेको 18 वर्ष मुनिको टोली सुरुकै खेलमा भूटानसँग पराजित भयो। यही हारबाट पाठ सिकेर अरू खेल जितेको बताउँछन् 18 वर्ष मुनिको टोलीका प्रशिक्षक छिरिङ लोप्सान।
र एउटा भूटानसँग जब हाम्रो फर्स्ट म्याच हारेपछि हामीले केही सिक्ने धेरै सिक्ने चाहिँ अवसरहरू पायौँ होइन, त्यसले गर्दाखेरि फर्स्ट म्याच हारेर हामीले धेरै सिकेर त्यसको कमी कमजोरीलाई चाहिँ हामीले सही टाइममा चाहिँ हामीले करेक्सन गरेर अनि आज चाहिँ यो उपाधि चाहिँ जित्न सफल भयो।
फिफा वरियतामा भारत नेपालभन्दा 68 स्थान माथि भए पनि नेपाल र भारतको खेल सधैँ प्रतिस्पर्धात्मक हुन्छ। पोहोर सालको सागमा भारतलाई उसकै मैदानमा 2-1 हराएर नेपालले उपाधि जितेको थियो। 2 वर्ष अघि नेपालकै मैदानमा भएको 19 वर्ष मुनिको साफ च्याम्पियनशीपमा पनि नेपालले भारतलाई नै हराएर उपाधि जितेको थियो। फिफा वरियतामा भारत निकै माथि भए पनि नेपाली राष्ट्रिय टोली र उमेर समूहका हरेक खेलमा नेपाली खेलाड़ीले आत्मबलका साथ खेल्छन् र भारतलाई हराएर बेला बेलामा नेपालीलाई खुशी दिन्छन्। हिजो पनि भारतलाई हराउँदै 18 वर्ष मुनिको साफको उपाधि जितेर दशैंको उल्लासपूर्ण र रमाइलो वातावरणलाई झनै रंगीन बनाइदिए नेपाली युवा खेलाड़ीले। आजका युवा खेलाड़ी भनेकै भोलिका राष्ट्रिय खेलाड़ी भएकोले उमेर समूहको साफ च्याम्पियनशीप हुनु पनि गौरवको कुरा भएको बताउनुहुन्छ एन्फाका फुटबल विकास निर्देशक तथा विश्लेषक सञ्जीव मिश्र।
यसको संकेत त हाम्रो युवा खेलाड़ीहरू एकदम सशक्त छन्, यिनीहरूलाई चाहिँ राम्ररी हामीले चाहिँ ट्रेन गर्न सक्यो भने भोलिको दिनमा कम्तीमा पनि साफ रिजनमा हामीले चाहिँ होइन सिनियर लेभलमा पनि हामीले चाहिँ कुनै पनि टिमलाई हराएर चाहिँ साफ च्याम्पियनसिप जित्न चाहिँ सक्छौँ भन्ने सन्देश दिएको छ।
विकास र समृद्धिमा दक्षिण एसियामा पछाडि परे पनि फुटबलमा भने नेपालले अन्य देशलाई आछु आछु पार्दै आएको छ। फुटबलमा अत्यन्तै कम लगानी हुँदा पनि बेला बेलामा खुशी दिने नेपाली खेलाड़ीलाई हाम्रो पनि बधाई।
अब एउटा क्रिकेटको खबर। अस्ट्रेलियासँगको चौथो एक दिवसीय क्रिकेट खेल जित्न भारतले 335 रनको लक्ष्य पाएको छ। भारतको बेंगलोरमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले 50 ओभरमा 5 विकेट गुमाएर 334 रन बनाएको हो। जवाफी ब्याटिङ थालेको घरेलु टोली भारतले ताजा अवस्थामा 35 ओभरको खेल सकिँदा 3 विकेट गुमाएर 218 रन जोडेको छ। पाँच खेलको एक दिवसीय श्रृंखला भारतले 3-0 जितिसकेको छ भने अस्ट्रेलिया श्रृंखला क्लीन स्वीप हुनबाट जोगाउने प्रयासमा छ। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिने लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
विभिन्न शक्तिपीठमा दुर्गा भवानीको पूजा अर्चना गर्दै महाअष्टमी मनाइँदै हुम्लाका बासिन्दा दशैंका लागि दोब्बर तेब्बर बढ़ी मूल्य तिरेर चामल किन्न बाध्य।
प्रधानमन्त्री देउवा केही बेर अघि स्वदेश फर्किए।
वरिष्ठ संचारकर्मी वासुदेव मुनालको निधन, पशुपति आर्यक हातमा अन्त्येष्टि।
24 घण्टा बिजुली आपूर्ति नगर्न भारतको तेलंगाना राज्यका किसानको माग, नियमित विद्युत आपूर्तिले पानीको मुहान सुकाएको गुनासो।
र 18 वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको नेपाली टीम स्वदेश फर्कियो। दशैंको मुखमा सफलता पाएकोमा खेलाड़ी दंग।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै दिपा तिमल सिन्हा र रुबिना श्रेष्ठ पनि विदा हुन्छौ। नमस्कार।